हेलो, गुड मर्निङ, नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सबैलाई। दिनेश एफएम 93.8 मेगाहर्जबाट हामी हरेक बिहानी तपाईँको साथमा आउँछौँ। सवा आठ बजेदेखि नौ बजेसम्म हरेक दिन तपाईँ सँगै रहन्छौँ। फरक बार फरक प्रस्तुति हाम्रो रहन्छ भने समय चाहिँ एउटै रहन्छ र आज पनि रोहित तपाईँको साथमा छु। एकजना अतिथिको साथमा हामी आउँछौँ हरेक दिन र तपाईँको यो समय तपाईँले हामीलाई चाहिँ पक्कै पनि दिनुहुनेछ र तपाईँ नेपालैभरि अनि संसारैभरिबाट हामीलाई यो बिहानीको समयमा सुन्न सक्नुहुन्छ। अनलाइनमा dineshfm.com.np लगइन गरेर हामी तपाईँसँग छौँ। हाम्रो पात्रो नेपाली एप्सबाट पनि हामी तपाईँसँगै छौँ र 93.8 मेगाहर्जबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम शुभप्रभातमा हामीले हरेक दिन जसो तपाईँका लागि भनेर विभिन्न कुराहरू ल्याउने गरेका छौँ, विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गरेका छौँ र पछिल्लो समयमा हामीले कार्यक्रममा धेरैभन्दा धेरै आवाजहरूलाई चाहिँ समेट्ने प्रयास गरिरहेका छौँ। जुन आवाज कसैका गला छन्, कसैका कला छन् अनि यो साथ हाम्रो हरेक दिन रहिसकेपछि पक्कै पनि यो कार्यक्रममा हामीले विभिन्न क्षेत्रमा काम गरिरहनुभएका अनि विभिन्न विधामा कलम चलाइरहनुभएकादेखि लिएर ती त्यस्ता व्यक्तिहरूलाई निम्ति आउँछौँ जसले यो समाजमा कुनै न कुनै क्षेत्रमा संलग्न भएर काम चाहिँ गरिरहनु भएको छ र तपाईँले पनि यो कार्यक्रम सुन्दै जाँदा राम्रा राम्रा प्रतिक्रियाहरू पठाउनु भएको छ। राम्रा मात्रै होइन, कार्यक्रममा तपाईँलाई लागेका कुरा नराम्रा कुरा छन् भने पनि हामीलाई भनिदिनुहोला, किनकि तपाईँका ती कुराहरूले गर्दा हामी कार्यक्रमलाई अझै राम्रो बनाउन प्रयास चाहिँ हाम्रो जारी रहन्छ। र कार्यक्रमको बारेमा थोरैमा यो जानकारी दिइसकेपछि अब हामी आजको विषयवस्तुतर्फ लाग्नेछौँ र आज मेरो साथमा एकजना अतिथि हुनुहुन्छ र विशेष गरेर हामीले कथा पढ्ने गर्छौँ। ती कथा लघुकथा हुन् चाहे ती हामीले अन्य कथाहरू चाहिँ हामीले पढ्दै आएका छौँ र यो क्रम पक्कै पनि अहिले तपाईँले जुन स्कुल लेभलदेखि अहिलेसम्म पनि पढिरहनु भएको छ होला र आज मसँग पनि लघुकथा विधामा नेपाली साहित्यको जुन एउटा विधा छ लघुकथा र यो विधामा चाहिँ पिएचडी गर्नुभएको त्यसमा पनि पहिलो व्यक्ति हुनुहुन्छ उहाँ चाहिँ डाक्टर पुष्कर राज भट्ट र बैतडीमा उहाँको चाहिँ जन्म भएको हो भने र भर्खरै मात्र नेपाल सरकारबाट जुन एउटा नेपाल विद्याभूषणबाट सम्मानित चाहिँ हुनुभएको व्यक्ति डाक्टर पुष्कर राज भट्ट आज हाम्रो स्टुडियोमा हुनुहुन्छ। उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। सरलाई स्वागत छ।
धन्यवाद।
अनि सन्चै हुनुहुन्छ, के छ हालखबर?
ठिकै छ। अब चाडपर्वको बेला छ, चाडपर्वकै मानसिकतामा बसिएको छ।
मैले थोरै मात्र परिचय दिएको छु उहाँलाई, तपाईँलाई पनि लाग्न सक्छ मेरो छोटो परिचय आयो भन्ने। अब नेपाली साहित्यको विधामा लागिसकेपछि त्यसमा पनि हरेक क्षेत्रमा तपाईँले कलम चलाइरहनु भएको छ जहाँसम्म, र यो क्षेत्रमा आउनुको प्रमुख कारण चाहिँ के हो?
विशेष त साहित्य क्षेत्रमा लाग्नु कारण भनेको नेपाली साहित्यको माध्यमबाट सामाजिक जीवनलाई प्रस्तुत गर्न सकिने पनि एउटा पक्ष रह्यो भने, अर्को पक्ष आफ्नो व्यक्तित्व विकास हुन्छ, आफूले पनि समाजमा चिनिने मौका मिल्छ भन्ने सोच पलाएर त्यसैले प्रारम्भमा त एउटा देखासेकीमै भनौँ एउटा रहरले लागियो। पछि समयक्रम बढ्दै जाँदा त्यसको अध्ययन पनि बढ्दै गयो र अध्ययन बढ्दै गएपछि त्यसमा एउटा प्रतिबद्धताको स्तर पनि थपिएर आयो अनि त्यसरी नै अब क्रमशः लेखन क्षेत्रमा अगाडि बढियो।
लेखन क्षेत्रमा अगाडि बढिरहँदा कतिका चुनौतीहरू आउँदा रहेछन् सफल एउटा लेखक बन्नसम्मलाई?
चुनौती त विशेष त धेरै हुन्छ, किनभने व्यक्तिले आफूलाई निरन्तरता दिन सक्नु र त्यसमा पनि स्तरीयता दिन सक्नु ठुलो कुरा हो, किनभने समयसँगै नयाँ नयाँ प्रतिभाहरू आउँछन्, नयाँ नयाँ विधाहरू आउँछन् र ती विधाहरूमा पनि नयाँ नयाँ शैली शिल्पको विकास हुँदै जान्छ र समयसँगै आफूलाई अपडेट गर्नु, समयसँगै आएका नयाँ चिन्तनहरू विचारहरूलाई लिएर साहित्य लेखनमा लाग्नु र विशेष त नेपाली साहित्यको लामो छ बजार, त्यसमा स्थापित हुनु भनेको अलिक गाह्रो कुरा हो। त्यसका लागि के हरेकपल्ट आफूलाई चाहिँ परिमार्जित र परिष्कृत गरेर नबढ्ने हो भने गाह्रो नै हुन्छ। त्यसो भएको हुनाले लेखनमा निरन्तरता दिनका लागि विशेष त आफ्नो व्यक्तिगत जीवन, सामाजिक जीवन सबैसँग सामञ्जस्य गरेर हिँडिएन भने केही दिन लागिए पनि पछि चाहिँ पलायन हुने खतरा चाहिँ बढिरहन्छ। त्यसो भएको हुनाले एउटा प्रतिबद्धताको स्तरमा, निरन्तरताको स्तरमा र त्यसमा स्थिरता प्रदान गर्नका लागि निरन्तर लागिरहनु एउटा कठोर साधना नै हो भन्ने मलाई लाग्छ।
अब मैले सुनेको कुरा, अब जहाँसम्म तपाईँ कतिको सहमत हुनुहुन्छ, लेखन विधामा मेहनत धेरै छ तर मेहनत अनुसारको फल चाहिँ पाउन गाह्रो छ भनिन्छ, के भन्नुहुन्छ यो कुरालाई?
अब यसमा पनि यस्तो छ, लेखनमा पनि पहिलाको जस्तो समय चाहिँ अहिले रहेन। विशेष त नेपाली साहित्यमा राम्रो लेख्ने लेखकहरूले प्रसिद्धि पनि त्यसै किसिमले पाइरहेका छन्, त्यस्तै गरी आर्थिक पक्ष पनि सबल बन्दै गएको छ। लेखेरै मात्रै बाँच्ने स्थिति नेपालमा उत्पन्न त भएको छैन, तर पनि अहिले केही लेखकहरू, केही सर्जकहरू यस्तो छन् कि उनीहरूलाई चाहिँ लेखनले मद्दत गरेकै छ। उनीहरूले चाहिँ अरू कुनै पेसा नगरे पनि साहित्यका विभिन्न विधामा, लेखनका माध्यमबाट, त्यस्तै गरी अनुसन्धान सिर्जनाका माध्यमबाट आफ्नो जीवनलाई चाहिँ व्यवस्थित गर्न सकेको देखेको छु। तर त्यो सङ्ख्या पर्याप्त चाहिँ होइन, तर पनि यसले चाहिँ भविष्यका लागि भोलि लेखनलाई एउटा व्यावसायिक रूपमा जानेर त्यसको साथसाथै लेखकले आफ्नो कलमका माध्यमबाट आफ्नो चाहिँ रोजीरोटी पनि सिर्जना गर्न सक्ने अवस्था चाहिँ निर्माण हुँदै गएको मैले बुझेको छु।
नेपाली साहित्यका पनि थुप्रै विधाहरू छन् जसमध्ये तपाईँले चाहिँ लघुकथा विधामा पिएचडी गर्नुभएको छ, त्यो पनि पहिलो व्यक्ति। कस्तो लाग्यो त्यति बेला तपाईँ जब पहिलो व्यक्ति हुनुहुन्थ्यो पिएचडी गर्ने लघुकथामा, त्यति बेलाको अनुभव सुनाउनु न हामीलाई।
विशेष त लघुकथामा मैले लेख्न थालेको त 2058 मेरो पहिलो किताब आएको हो। लघुकथामा काम गर्दै जाँदा त्यति बेला यसको बारेमा अध्ययन अनुसन्धानको बारेमा केही थाहा थिएन। पछि अध्ययन गर्दै जाँदा विशेष त काठमाडौँमा हुने साहित्यिक कार्यक्रमहरूमा, लघुकथा सम्बन्धी कार्यक्रममा भाग लिँदै जाँदा त्यहाँ धेरै लेखकहरूले गुनासो गरेको पाइन्थ्यो, लघुकथाको बारेमा केही लेखिएन, यसको बारेमा अनुसन्धान भएन, कसैले बोलिदिएन, कसैले भनिदिएन भन्ने हुन्थ्यो। अनि विक्रम सम्वत 60 सालमा नेपाली लघुकथाको परम्परा भनेर ईश्वरी प्रसाद पोखरेलले एउटा एमएको चाहिँ शोधपत्र तयार गर्नुभएको थियो
हजुर।
अनि त्यसभन्दा बाहेक भनेको केही व्यक्तिहरूका बारेमा फुटकर अध्ययनहरू, केही कृतिहरूमा भए त्यो थिएन। अनि विशेष त म पनि नेपाली साहित्य पढ्ने विद्यार्थी भएको हुनाले अब एमएमा त मैले पारिजातको अध्ययन परम्परा भन्ने विषय लिएँ, अनि पछिल्लो क्रममा एमफिलमा गइसकेपछि अब नेपाली लघुकथालाई नै अध्ययनको विषय बनाउनुपर्छ भन्ने लागेर अनि एमफिलमा पनि मेरो उत्तरवर्ती नेपाली लघुकथामा व्यङ्ग्य भन्ने शीर्षकमा शोध प्रबन्ध तयार भएर 70 सालमा मैले विद्यावारिधि दर्ता गरेँ। त्यति बेलासम्म पनि लघुकथाको बारेमा अध्ययन अनुसन्धान गर्नुपर्छ, यो पनि अध्ययन अनुसन्धान गर्नुपर्ने विषय हो भन्ने लागेको थिएन। यहाँ चाहिँ कसैले पनि त्यसबारेमा अध्ययन गर्नुपर्छ भन्ने चाहिँ सोच बनाएका थिएनन्। र विद्यावारिधि दर्ता भएपछि 3 वर्षभित्र मैले 73 सालमा विद्यावारिधि पुरा गर्ने, विशेष त यो विद्यावारिधि सँगसँगै नेपाली लघुकथालाई हेर्ने दृष्टिकोण नै बदलिएको मैले पाएको छु। विशेष त अहिले लघुकथा सम्बन्धी गोष्ठीहरू बढेका छन्, कार्यक्रमहरू बढेका छन्, विशाङ्कहरू आएका छन् र नेपाली लघुकथालाई पनि नेपाली साहित्यको मूल विधाको रूपमा मान्ने अब सबैले मानिसकेको छ। अब त्यसमा चाहिँ लघुकथा लेखनप्रति पुराना स्थापित लेखकहरू जसले चाहिँ आख्यानका अन्य विधाहरू, उपन्यास, कथा आउने कलम चलाएका थिए उहाँहरू पनि अहिले चाहिँ लेख्न थाल्नुभएको छ। त्यस्तै गरी पहिल्यैदेखि लघुकथा लेखिरहेका मान्छेहरूमा पनि उत्साह वृद्धि भएर अब लघुकथामै लागेर काम गर्नुपर्छ के हो भन्ने कुरा चाहिँ आइसकेको छ।
यो लघुकथा विधामा काम गरिरहेको मान्छे, त्यसैमा पनि लघुकथा मात्रै होइन, तपाईँ यहाँको एउटा लोकल भाषामा पनि आफ्नो छुट्टै एउटा पहिचान बनाउनु भएको छ र गोर्खापत्र जस्तो एउटा सबैभन्दा ठुलो पत्रिका भनौँ न, यो पत्रिकामा पनि तपाईँले चाहिँ एउटा काम गरिरहनु भएको छ भने, अब यसरी लेख्दै जाँदा सबै भाषाहरू पनि मिलान गर्नुपर्छ, दैनिकी चाहिँ कतिको फुर्सदिलो छ, अर्थात् कस्तो छ तपाईँको
दैनिकी? अब विशेष त म त्यस खासै अहिले कुनै रोजगारमा त्यस्तो छैन, विशेष त गोर्खापत्रको एउटा पेज हेर्छु र त्यो महिनाको दुईवटा जति अङ्क मेरो भागमा पर्छ, दुईवटा पेज पर्छ, अनि त्यसबाहेक भनेको साहित्य लेखन सिर्जना र अनुसन्धानको काम, त्यस्तै गरी साहित्यिक सङ्गठनको कामहरू हो। र यसरी काम गर्दा अब एउटै क्षेत्रसँग सम्बन्धित काम भएको हुनाले त्यति असत त छैन, तर पनि कहिलेकाहीँ चाहिँ कामको बोझ अलिकति बढी हुँदा अनि कुन कामलाई अगाडि राख्ने र कुन कामलाई पछि राख्ने भनेर प्राथमिकता निर्धारण गरेर हिँड्नुपर्ने चाहिँ भएको छ।
अनि परिवारको साथ, तपाईँलाई चाहिँ म्याडमको साथ चाहिँ कतिको मिलिरहेको छ यो क्षेत्रमा आउनको लागि, अर्थात् यो क्षेत्रमा तपाईँ लागि परिरहनको लागि?
म यो क्षेत्रमा लागेको त पहिलेदेखि हो, मेरो विवाह चाहिँ पछि नै भएको हो। विशेष त नेपाल मेरो घर परिवारबाट सहयोग नै छ। पहिला चाहिँ के हो कस्तो हो भन्ने कुरा थियो घर परिवारमा, तर पछि यस क्षेत्रमा लागेर मान सम्मान पाउने, अब ठाउँ ठाउँमा चिनिने अनि कृतिहरूको चाहिँ बारेमा चर्चा परिचर्चा हुने क्रमसँगै अनि घर परिवारले चाहिँ यसलाई सकारात्मक रूपमा लिएर अनि सहयोग गरेकै पाइएको छ र त्यसमा मेरो श्रीमतीको पनि सहयोग महत्त्वपूर्ण छ,
सहयोग रहिआएको छ। हामी कुराकानी गर्दै जानेछौँ अनि आज जुन पुस्तक पनि बोक्नु भएको छ, आज हामीले कार्यक्रममा के सुन्न पाउँछौँ तपाईँका रचनाहरूबाट?
ए, विशेष त अहिले नेपाल प्रज्ञा प्रतिष्ठानले एउटा पुस्तक निकालेको छ, प्रज्ञा आधुनिक नेपाली लघुकथा लघुकथा। यो किताब भनेको नेपाली साहित्यको लघुकथा विधामा कलम चलाउने पहिलो कृतिकारदेखि लिएर 72 सालसम्म कृति प्रकाशित गरेका लेखकका रचनाहरूको सङ्कलन हो र यो मैले सम्पादन गरेको थिएँ। विक्रम सम्वत 73 सालको प्रकाशन रहेको यो पुस्तक हो र तर यो चाहिँ बजारमा चाहिँ अलि ढिलो आयो, 75 आयो। यसमा मैले मेरा केही रचनाहरू पनि संलग्न गरेको थिएँ र तिनै रचनाहरूमध्ये लघुकथा रचनाहरूमध्ये एउटा रचना
हजुर
अहिले प्रस्तुत गर्न चाहन्छु।
हजुर,
एउटा लघुकथा रहेको छ आस्था। एक सहर अनेकन देवी देवताका मन्दिर, नगरका एक कुनामा एउटा अनि अर्कोमा अर्को मन्दिर, एउटा मन्दिरमा एक समुदायको हालिमुहाली अनि अर्कोमा अर्कोको आपसमा त भन्दा म के कम भन्ने प्रतिस्पर्धा, तिम्रो देवताभन्दा मेरो देवता ठुलो एउटा आवाजको कुरलाई, तिम्रो आस्थाभन्दा मेरो आस्था ठुलो अर्को प्रतिकारमय ध्वनि, जुवारीको आदान प्रदानमा समय बगिरहन्थ्यो। कृष्णाष्टमीको अवसर ऱ्यालीको आयोजना, आफ्नो ऱ्याली एवं झाँकी ठुलो देखाउने प्रयत्नमा क्रियाशीलता, भिडभाड, ठेलमठेल, घेजघाज, झाँक्री झाँकी भएका सवारी साधन जुत्न पुगे, मानिस पनि के कम, दुवै पक्षमा क्रोधको मात्रामा अत्यधिक वृद्धि, एक पक्ष तिमीहरूले के खोजेको हँ, अर्को पक्ष अनि तिमीहरूले चाहिँ के खोजेको, लड्ने विचार छ, छ, हेरौँ न के गर्दा रहेछौ, बदमास फटा आवारा गुन्डा लगायत गालीहरूको वर्षा हुन लाग्यो, सडकभरि रगत छरिएको थियो, त्यहाँ कुनै जीवनको अंश थिएन, आस्था मरिसकेको थियो। धन्यवाद।
छोटोमा अनि यी शब्दहरूले धेरै कुरा यहाँ छर्लङ्ग दिएको छ, मैले तपाईँकै मुखबाट सुन्न चाहे यी शब्दहरू जुन आस्था तपाईँको यसको शीर्षक थियो, के विषयमा चाहिँ बढी यसले टार्गेट गरेको पाइन्छ?
विशेष त मानिसहरूमा आस्थाभन्दा पनि अहङ्कार बढी भयो, अहङ्कारले मान्छेहरूका बिचमा द्वन्द्व पैदा गर्यो, त्यसले सामाजिक हिंसाको रूप लियो। यही सन्दर्भ नै यो लघुकथामा आएको थियो।
लघुकथा यति नै बन्नुपर्छ अर्थात् यति नै प्याराग्राफ हुनुपर्छ अर्थात् यति नै शब्दको हुनुपर्छ भन्ने केही छ त्यसमा त्यस्तो?
लघुकथाको सन्दर्भमा प्याराग्राफको कुरा त भएन, विशेष त लघुकथामा 300 शब्दको सीमारेखा हुनुपर्ने भन्ने कुरा चाहिँ अहिले सर्वमान्य भइसकेको छ। नेपाली लघुकथाको प्रारम्भिक कालदेखि लेख्ने लेखकहरूदेखि र अहिलेसम्म लेख्ने लेखकहरूको रचनाहरूलाई हेर्ने हो भने त्यो छ। विशेष त हामीले नेपाली लघुकथाको अध्ययन गर्ने क्रममा, अनुसन्धान गर्ने क्रममा लघुकथाको सीमारेखा चाहिँ निर्धारण गरेका छौँ। त्यो नेपाली लघुकथाको लेखन परम्परा, इतिहास र त्योसँग लेख्ने लेखनका आधारमा निर्धारण गरिएको र 300 शब्दभित्र चाहिँ समेटिएको हुनुपर्छ भन्ने कुरा छ। र 300 शब्दभित्र हुँदैमा मात्रै लघुकथा हुने त होइन, तर लघुकथाका विभिन्न अवयवहरू छन्, तर जे भए पनि सीमारेखा चाहिँ 300 भन्दा माथि चाहिँ नहुने भन्ने नै हो।
300 भन्दा माथि
300 शब्द भन्दा माथि
यसको चाहिँ सीमा रेखा त्यो रहन्छ। अनि अर्को कुरा लघु कथा मा जुन हिसाबले तपाईले पनि यहाँ लघु कथा प्रस्तुत गर्नुहुन्छ अर्थात लेख्नुहुन्छ कलम चलाउनुहुन्छ लघु कथामा बढी जस्तो कुन विधालाई चाहिँ तपाईले समेट्नुहुन्छ? लघु कथामा पनि समसामयिक हिसाबका लघु कथा हुन्छन् या कल्पनाको एउटा परिधि त्यो पनि समसामयिक विषय नै होला, कसरी चाहिँ यसलाई छुट्याउनुहुन्छ अर्थात् कुन शैलीमा बन्छन् यी लघु कथाहरू चाहिँ?
लघु कथाहरूको लेखनको इतिहास हेर्ने हो भने यसका चाहिँ विविध रूपहरू छन्। विशेष त प्रारम्भमा चाहिँ आध्यात्मिक जीवन र परम्परागत रूपमा मान्छेले चाहिँ पशु पन्छी पात्रहरूको प्रयोग गर्ने वनस्पतिको प्रयोग गर्ने अनि धार्मिक रूपमा पनि एउटा आध्यात्मिक चेतनालाई प्रस्तुत गर्ने नेपाली लोककथाको प्रारम्भकालमा चाहिँ देखियो। अब त्यसपछिको ट्रेन्ड चाहिँ के रह्यो भने प्रतीकात्मक जीवनको अभिव्यक्ति अर्थात् के भने विशेष त राजनीतिक अवस्था विषम रहेको अवस्थामा लेखकहरूले प्रतीकात्मक लेखनलाई पनि अँगालेर पछिल्लो समयमा नेपाली लघुकथा भनेको समसामयिक जीवनको अभिव्यक्ति हो। अहिलेको मान्छेको भोगाई अहिलेको मान्छेले भोगिरहेका सङ्कटहरू र ती सङ्कटबाट निवारण हुनका लागि त्योबाट मुक्त हुनका लागि उनीहरूले गरेका प्रयासहरूलाई चाहिँ अहिलेको समसामयिक नेपाली लघुकथाले अनुभूत गरेको छ र यसै क्रममा समसामयिक जीवनका विसङ्गतिको प्रस्तुति र ती विसङ्गतिहरूप्रति विडम्बनाहरूप्रतिको व्यङ्ग्यात्मक चेतना विद्रोहात्मक चेतना र सन्देशात्मक अभिव्यक्ति नेपाली लघुकथाको अहिलेको मूल स्वर हो भन्ने मलाई लाग्छ।
लघुकथा लेख्नु भएको छ त्यसमा पनि लेखिरहनुहुन्छ अनि अर्को कुरा यो क्षेत्रको व्यक्ति पहिलो कुरा यो क्षेत्रको लागि तपाईँको योगदान चाहिँ के छ?
विशेष त आफैले आफैलाई योगदान गरेँ भन्ने कुरा त होइन, मैले मलाई आत्मसन्तुष्टिको कुरा के भने मैले यो क्षेत्रको भाषा साहित्यलाई नेपालका विभिन्न क्षेत्रमा पुर्याउनका लागि केही कामहरू गरेको छ। विशेष त म जनमत पत्रिकासँग पनि सम्बन्धित हुँ, मैले जनमत पत्रिकाका विषाङ्कहरू चार पाँचवटा सुदूरपश्चिमको चार पाँचवटा जिल्लामा निकाल्ने कुरामा पहल गरेको छु अनि त्यस्तै गरी मैले जे जति पनि पत्र पत्रिकाहरूमा काम गरेको छु वा गोर्खापत्र वा अन्य पत्रिकाहरूमा त्यहाँ चाहिँ यहाँको सर्जा स्रष्टाहरू कलाकारहरू यहाँको चाहिँ लेखकहरूलाई चाहिँ स्थान दिने गरेको छु र पछिल्लो समयमा म विशेष त साहित्य कलाभन्दा पनि बाह्य क्षेत्रमा तर चाहिँ यस क्षेत्रमा रहेर महत्त्वपूर्ण योगदान गरिरहेका लेखकहरूको बारेमा लेख्ने उहाँहरूका अन्तर्वार्ताहरू व्यक्तिवृत्तहरू छाप्ने र त्यसलाई प्रकाशित गर्ने कार्यमा पनि लागिरहेको छु र विशेष त यस क्षेत्रका लेखकहरू स्रष्टाहरूलाई अगाडि ल्याउनका लागि मैले आफ्नो तर्फबाट सक्दो पहल गरेकै छु।
अहिले प्राय जो पनि लेखक बन्ने जुन एउटा प्रचलन छ त्यसमा पनि नेपाली भाषालाई पनि त्यहाँ प्रष्ट रूपमा चाहिँ चिनिएको पाइँदैन अर्थात् लेखिएको पाइँदैन। तपाईँले चाहिँ यहाँबाट जाने जुन लेखहरू हुन्छन् अर्थात् ती लेखहरू जुन तपाईँले एडिट गर्नुपर्ने हुन्छ सम्पादन गर्नुपर्ने हुन्छ सम्पादन गर्दाखेरि चाहिँ के कस्ता त्रुटिहरू भेटाउनुहुन्छ तपाईँले चाहिँ?
विशेष त यहाँबाट लेख्ने लेखकहरूको मूल समस्या भनेको अधिकांश लेखकहरूको समस्या भनेको परिमार्जन र परिष्कारको अभाव हो। एउटा लेखकले कुनै विषयमा आफ्ना विचारहरू धारणाहरू जब कलममा उतार्छ त्यसलाई सम्बन्धित विधाको विधागत मूल्यको आधारमा सही छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ अनि त्यस्तै गरी त्यसको भाषिक अवयवहरूको निर्माण कसरी भएको छ व्याकरण कसरी मिलेको छ आदि कुराहरू हेर्नुपर्ने हुन्छ र त्यस्तै गरी सम्बन्धित विधालाई कलात्मकता कसरी दिने त्यो कलात्मक लेखनलाई चाहिँ विचार मूल्यसँग जोडेर एउटा उत्कृष्ट रचना कसरी बनाउने भन्ने कुरामा चाहिँ मेहनत गरेको कमै पाइन्छ। आफूले जे लेखेपछि त्यही नै सत्य हो भनेर अनि त्यसलाई तत्काल प्रकाशनमा गइहाल्ने अनि र सङ्ख्यात्मक रूपमा रचना बढाउँदैमा सबै थोक भइहाल्छ भन्ने सोच छ त्यही नै कमजोरी हो भन्ने लाग्छ। विशेष त म कहाँ आएका रचनाहरूलाई मैले चाहिँ आफूले मिल्नेसम्म त्यसलाई चाहिँ कुन हदसम्म अब त्यसको मूलमर्म नमिल्ने गरी त्यो नमर्ने गरी त्यसलाई सम्पादन गर्ने र त्यसलाई प्रकाशनमा लग्ने चाहिँ गरेको छु।
त्यो चाहिँ काम गरिरहनु भएको छ सरबाट। अहिले मैले फेरि एउटा अर्को रचना सुन्न चाहे हामी थोरै कुरा धेरै तपाईँका रचनालाई यो कार्यक्रममा चाहिँ प्रस्तुत गर्ने जमर्को चाहिँ गरिरहेका छौँ। अहिले हामी अर्को रचना सुन्छौँ, कुन चाहिँ रचना तपाईँले सुनाउनुहुन्छ यति बेला?
अहिले मैले लघुकथाकै पुस्तक बोकेको छु, अरू रचना मैले ल्याएको छैन। म लघुकथा रचना नै प्रस्तुत गर्न चाहन्छु। मेरो लघुकथाको शीर्षक रहेको छ डोङ। जीवनमा उनले धेरै कसम खाएका थिए, उनले खाएका कसमको फेरिअस्त प्रस्तुत गर्ने भने एउटा पुस्तक नै तयार हुन्छ भन्ने सहकर्मी साथीहरूको दृढ मत रहेको पाइन्छ। एकपटक उनले मौलिक आफ्नै पाराको नयाँ काम थाल्ने प्रण गरे। अब म नेपाली माटो र मुटुका सिर्जना जन्माउँछु, गाउँका कविता लेख्छु, पहाडका कथा लेख्छु, हिमालको कष्टका बारेमा संस्मरण लेख्छु, सम्पूर्ण नेपालीका दुखी पीडितहरूका पक्षमा कलम चलाउँछु, यो देशका आम जनताको अभाव दुःख कष्टलाई लेखनमा ठाउँ दिन्छु। लेखक थिए, भावुक देखिए, लेख्दै गए, चर्चा प्रचार हुँदै गयो, कङ्क्रिटको जङ्गलमा बसेर सिङ्गो देशको परिचय दिँदै गए। उनी कार्यरत संस्थाले अध्ययनका लागि एउटा विकट गाउँमा पठायो। गाउँमा गरिब जनताका बिचमा रहेर उनीहरूको जीवनमा आधारित पुस्तक लेख्नुपर्ने भयो। अब म जनताको बिचमा बसेर उनीहरूकै जीवन कथालाई मेरो सिर्जनामा ठाउँ दिन्छु, निश्चय गरे उनले। घोर आश्चर्य, लेखक महोदय 3 दिनमा घर फर्किए। किन यति चाँडो फर्किनुभयो, कसैले सोध्यो। उफ, त्यो पनि जीवन हो, त्यहाँ बस्नुभन्दा मर्नु बेस, त्यस्तो ठाउँमा कहाँ बस्न सक्थे म। पानी पनि छैन, बिजुली पनि छैन, केही पनि छैन, बिमार भएर म त घर फर्केँ। उनको अनुहार पीडाको सगरमाथामा अनुवाद भयो।
ढोग शीर्षक रहेको थियो र यो शीर्षकको यो लघुकथा हामीले सुनाइसकेका छौँ र आज हाम्रा अतिथि डाक्टर पुष्कर राज भट्ट हुनुहुन्छ र उहाँसँग मैले कुराकानी गरिरहेको छु। सुन्दै हुनुहुन्छ दिनेश एफएम 93.8 MHz र तपाईँ यो कार्यक्रमलाई 9 बजेसम्म निरन्तर सुन्न सक्नुहुन्छ र एकैछिनपछि हामी फेरि कुरा गर्न आउनेछौँ। अहिलेको लागि छोटो मिठो व्यापारिक सन्देशतर्फ लागे र यसपछि तपाईँ भने हामी सँगै रहनुहोला, अर्थात् सुन्न चाहिँ नबिर्सिनुहोला। अब दसैँ तिहार बिदामा तपाईँ पनि घर आउनु भएको छ, हिजो आज कसरी दिन बिताइरहनु भएको छ?
अब बिदामा आएको भए पनि खाली त छैन, विशेष त अब केही कार्यक्रमहरू यहाँ भएर त्यो कार्यक्रममा सहभागी हुने काम चाहिँ भइरहेको छ। विशेष त केही दिन अघि कञ्चनपुरमा गुगल डिबाङमै प्रशिक्षण कार्यक्रम थियो, त्यसमा सहभागी भए। अब पर्सि फेरि हरियाणामा एउटा अन्तर्राष्ट्रिय लघुकथा सम्मेलन छ, त्यहाँ जाँदैछु। त्यसपछि पनि यहाँ चाहिँ केही कार्यक्रमहरू हुन्छन् जस्तो लागेको छ मलाई।
दैनिकी काम गरिरहेको मान्छे, दैनिकी जुन एउटा समय व्यस्त समय हुन्छ, त्यो समयपछि जब छुट्टीका दिन आउँछन् त्यसपछि त्यो व्यस्तताभन्दा त्यो छुट्टीमा अझै बढी व्यस्तता हुनुपर्ने अवस्था आउँछ जस्तो लाग्छ मलाई।
छुट्टीमा कस्तो हुन्छ भने दैनिक कामभन्दा बाहेक भन्दा पनि त्यसमा विशेष त पुराना पुस्तकहरू पाण्डुलिपिहरूको सम्पादन गर्ने अनि केही अधुरा रहेका कामहरू, लेखनका कामहरू त्यसलाई पुरा गर्ने पनि रहन्छ र त्यसभन्दा बाहेक पनि व्यक्तिगत जीवनसँग सम्बन्धित, सामाजिक जीवनसँग सम्बन्धित कामहरूलाई पनि सम्पन्न गर्नुपर्ने हुन्छ। बिदा एउटा सृजनशील व्यक्तिको लागि बिदा भन्ने कुरा कहिल्यै हुँदैन र अनि बिदा नहुँदा पनि स्वतन्त्र ढङ्गले आफ्नो सृजनात्मक कामहरू गरिरहँदा त्यसमा चाहिँ कुनै कामको बोझ भएको जस्तो, अप्ठ्यारो भयो जस्तो त्यस्तो हुँदैन। त्यो हुनाले एउटा जीवनलाई सहज ढङ्गले बुझ्ने र त्यही ढङ्गले ग्रहण गर्ने हो भने त्यस्तो एक्लोपना वा खालीपना त्यस्तो महसुस भयो हुँदैन जस्तो लाग्छ मलाई।
यसरी कलम चलाइरहने मान्छे त्यसमा पनि किताबहरू पनि निकालिरहनुहुन्छ, अहिले पछिल्लो समयमा तपाईँको आइरहेको किताब चाहिँ कुन छ? अब
पछिल्लो समयमा म मेरो लघुकथा सम्बन्धी केही किताबहरू आउँदैछन्। विशेष त लघुकथामा मेरो सृजनात्मक किताब एउटा आउँदैछ र त्यसबाहेक पनि नेपाली लघुकथाको विद्यावारिधीलाई पुस्तकको रूप लिएर नेपाली लघुकथा परम्परा र प्रवृत्ति भन्ने किताब पनि अब लगभग सम्पादनको क्रममा रहेको छ र त्यो सम्पादन समापन हुने क्रममा छ। त्यसबाहेक एउटा बालकथाको पुस्तक प्रकाशकका साथी आउँदैछ र त्यसबाहेक पनि केही किताबहरू को तयारी नै छ, अब तयार हुने क्रममा छन्, ती अब 6 महिना वर्ष दिनभित्र आउँछन् होला।
बालकथा पनि लेखिरहनुहुन्छ अहिले? अब बालकथा पनि हजुर आउने तपाईँको तर्खरमा छ
हजुर।
बालकथा लेखनको लागि योभन्दा के फरक छ यस बालकथा लेखनमा?
विशेष त बालकथा लेखनमा बाल मनोविज्ञानको प्रयोग हुनु पर्यो,
पक्कै पनि
त्यसमा पात्रहरू बाल बालिका हुनु पर्यो र त्यसै अनुसारको परिवेश पनि सिर्जना हुनु पर्यो। बाल चिन्तन के हो, बाल बालिकाको चेतनाको स्तर के हो, उनीहरूको सोचाइको सीमा के हो, उनीहरूको परिवेश के हो र उनीहरूले कसरी चाहिँ आफ्नो चाहिँ चेतनाको विकास गर्छन्, उनीहरूको चेतनाले अब समाजलाई कसरी बुझ्छ र कसरी त्यसलाई चाहिँ समाजको सकारात्मक दिशातिर उनीहरूको चेतनालाई उनीहरूको दृष्टिकोणलाई कसरी अगाडि बढाउन सकिन्छ आदि कुराहरू बाल साहित्यमा प्रकट गरिन्छ। बाल साहित्य लेख्न अलि असहज पनि छ किनभने कुन उमेरको बालबालिका हो, कुन उमेरका लागि लेख्नुपर्ने हो र अनि तिनको चेतनालाई कुन रूपमा ग्रहण गरेर लेख्नुपर्ने हो भन्ने कुरा हुन्छ। विशेष त बालबालिकाले बालबालिकाकै बारेमा लेखेका रचनाहरूमा बाल जीवनको स्वाभाविकता आउँछ भने प्रौढ पात्रले बालबालिकाको बारेमा लेख्दाखेरि अलि चुनौतीपूर्ण नै हुन्छ किनभने
त्यही अवस्थामा आफूलाई
सोचाइको चाहिँ स्तरको कुरा हुन्छ, पुस्तान्तरणको कुरा हुन्छ अनि त्यसमा चाहिँ कुन किसिमको चाहिँ कुरा दिने। अब चाहिँ केटाकेटीका लागि प्रौढ पुस्ताले वा भनौँ युवा पुस्ताले लेख्दाखेरि अब उनीहरूको जीवनलाई बुझिएन भने त्यो बालबालिकाको लागि हुँदैन, बालबालिकाका लागि भनेर प्रौढ मानिसहरूले आफ्नो लागि आफ्नो विचार आफ्नो आफ्नो चाहिँ उपदेशको भारी बोकाए जस्तो पनि हुन्छ। त्यसो भएको हुनाले अलिकति यो चाहिँ संवेदनशील भएर लेख्नुपर्ने चाहिँ हुन्छ। त्यसमा
पूर्ण रूपमा बाल कथा जब लेखिन्छ त्यसमा आफै बालक बनेर तपाईँले पनि त्यहाँ त्यो लेखनलाई चाहिँ अगाडि बढाउनुहुन्छ।
आफै बालक भएर पनि भएन, आफूले बाल्यकालमा भएको जीवन भनेको धेरै पछाडि फर्किसकेको हुन्छ, गइसकेको हुन्छ, त्यो आफूले भएको जीवन ल्याउँदाखेरि त्यो अहिलेको समय र आफ्नो त्यो समयको बिचमा ठुलो अन्तराल हुन्छ र अहिलेको बालकले त्यसलाई बुझ्न सकेको हुँदैन। अब अहिलेको समयमा अहिलेको बालकले बुझ्ने उनीहरूको जीवनलाई ग्रहण गर्न सक्ने रचनाहरू चाहिँ आयो भने त्यो प्रभावकारी हुन्छ भन्ने मलाई लाग्छ।
अहिले पछिल्लो समयमा आयो एउटा अर्को किताब छ नेपालका प्रदर्शनकारी कला, यो चाहिँ कस्तो किताब हो फेरि?
यो विशेष त नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपालको कला संस्कृतिको बारेमा नेपालको लोकसाहित्य लोक संस्कृति र सङ्गीत र नाटकसँग सम्बन्धित रहेर नेपालका सातवटै प्रदेशको बारेमा अनुसन्धान गराएको थियो। त्यसरी गर्दाखेरि हरेक प्रदेशको बारेमा अलग अलग पुस्तक प्रकाशित भएको थियो र त्यो हुँदाखेरि सातवटा प्रदेशको सातवटा पुस्तकहरू प्रकाशित भएको छ। कतिपय प्रदेशमा एकभन्दा बढी चार पाँचजना लेखकहरू पनि हुनुहुन्छ। विशेष त मेरो जिम्मा चाहिँ प्रदेश नम्बर 7 रहेको थियो। यो पुस्तक मूलत त्यो सम्बन्धित प्रदेशको लोक साहित्यको बारेमा त्यहाँको लोक संस्कृतिको बारेमा का साथसाथै त्यहाँ प्रदर्शन गरिने प्रदर्शनकारी कलाहरूको बारेमा पनि गरिएको छ र त्यससँग सम्बन्धित संस्थाहरू अनि सङ्घ संस्थाहरू तिनको योगदानलाई पनि त्यसमा प्रकट गरिएको छ। विशेष त प्रदेश नम्बर 7 को किताबमा यस क्षेत्रमा रहेर सङ्गीत र नाटकको क्षेत्रमा काम गरिएका स्रष्टाहरू लोकसाहित्य र लोक संस्कृतिको क्षेत्रमा अध्ययन अनुसन्धान लगायत यस क्षेत्रको लोक संस्कृतिलाई जीवन्त तुल्याउनका लागि काम गरेका स्रष्टाहरूको बारेमा परिचयको साथसाथै समग्र रूपमा सुदूरपश्चिमलाई सांस्कृतिक रूपमा प्रतिनिधित्व गराउन सक्ने त्यसको चाहिँ सांस्कृतिक महत्त्वलाई दर्शाउने खाले किताबहरू यो बजारमा आइसकेको छ। विशेष त नेपाल सङ्गीत नाटक प्रज्ञा प्रतिष्ठानको पछिल्लो कार्यकालको अन्तिम दिन यसको विमोचन भएको थियो संस्कृति मन्त्रीबाट र यसलाई चाहिँ अहिले बजारमा चाहिँ ल्याएको छैन, अब नयाँ समिति आउने बित्तिकै ल्याउने विचार छ र यो किताब भनेको यस क्षेत्रको लोक संस्कृतिको अध्ययन गर्न चाहनेका लागि यहाँको सङ्गीत नाटकको अध्ययन गर्न चाहने मानिसहरूका लागि महत्त्वपूर्ण कृति हो। विशेष त यो कृतिको निर्माणमा लामो समय लागेको छ, लगभग चाहिँ 2.5 वर्षको मेहनतपछि विभिन्न ठाउँमा गएर स्थलगत रूपमा गोष्ठीहरू गरेर सम्बन्धित स्रष्टाहरूलाई भेटेर नै तयार गरिएको हुँदा यो कृति यस क्षेत्रको अनुसन्धानको क्षेत्रमा एउटा अध्ययनयोग्य युग कृति हो भन्ने मलाई लाग्छ।
अनुसन्धानकै क्षेत्रलाई अनुसन्धान गरेर नै यो कृति निकालियो र त्यो पनि दुई ढाई वर्षको अवधि भनेपछि त निकै लामो समय हो एउटा किताब निकाल्नको लागि यो समय।
यो अब यसको जुन विषय क्षेत्रले नै अलिकति व्यापकता मागेको थियो, हामीले तयार गरे त छिटै दिएको हो, लगभग एक वर्ष छ महिना छ सात महिना को अवधि थियो, लगभग आठ महिना जतिमा हामीले तयार गरेर सबै लेखकहरूसँग एउटा निश्चित समयको चाहिँ सीमा बाँधिएको थियो, त्यो सीमाभित्र चाहिँ तयार गरेर दिइयो। तर पछि त्यहाँ संस्थाले छाप्ने समयमा चाहिँ अलिकति केही समय अवधि लम्बिएर ढिला भएको।
सबै यहाँका सुदूरपश्चिमका सबै कुराहरू समेटिए त त्यो प्रदेश नम्बर सातको बुकले गर्दा?
अब सबै कुरा त म भन्दैन, तर के हुन्छ भने यस्तो खाले अनुसन्धानमा एउटा अनुसन्धान गराउने संस्थाले एउटा निश्चित टाइम पिरियड दिएको हुन्छ, त्यो टाइम पिरियडभित्र काम गरेर अनुसन्धान गरेर सक्नुपर्ने हुन्छ, त्योभन्दा पछिको अनुसन्धानलाई उनीहरूले मान्यता दिँदैन। त्यसरी अनुसन्धान गर्दा त्यो निश्चित समयभित्र चाहिँ जे जति विषय हो त्यो प्रस्तुत गरिसक्नुपर्ने हुन्छ। विशेष त सुदूरपश्चिमको संस्कृति अनि यहाँको लोक संस्कृतिका बारेमा चाहिँ मलाई लाग्छ धेरै कुराहरू आइसकेको छ त्यसमा, तर विशेष त कला र कलाकारहरू त्यसको सर्जकहरूको सन्दर्भमा चाहिँ 450 जति प्रतिभाहरू त्यसमा अटाएका छन्। त्यति बेला सम्पर्कमा नआएका वा सम्पर्कमा भएर पनि अब त्यो समयमा आफ्नो विवरण नबुझाउने वा नदिने त्यस्ता खाले को त छैन। अब कतिपय स्रष्टाहरूको बारेमा जानकारीको अभावमा पनि त्यहाँ समावेश गर्न सकेन, तर पनि के हो भने सुदूरपश्चिमको लोककलाको बारेमा, लोक संस्कृतिको बारेमा, त्यस्तै गरी सङ्गीत क्षेत्रमा, नाटक क्षेत्रमा काम गर्ने कलाकारहरूको गरेको कार्यको अभिलेखन अहिलेसम्म
परिचयात्मक जस्तो
त्यस्तो बुक नआइसकेको सन्दर्भमा त्यो कृतिले केही नभए पनि यस क्षेत्रका अधिकांश स्रष्टाहरूलाई समेटेको छ र त्यसमा उहाँहरूको चाहिँ सामान्य परिचयको साथै उहाँहरूले गरेका कामहरू, उहाँहरूको योगदानलाई चाहिँ अभिलेखित गरिएको छ। यसले सुदूरपश्चिम क्षेत्रको वा प्रदेश नम्बर सातको अनुसन्धान परम्पराको लागि एउटा आधार ग्रन्थको रूपमा चाहिँ काम गर्छ भन्ने मलाई लाग्छ।
अनुसन्धानतिर पनि तपाईँले हात हाल्नु भएको छ, अब कला साहित्यतर्फको यसरी यसको लागि त समय अझै बढी चाहिन्छ होला, धेरै खट्नुपर्छ होला। कहिलेकाहीँ चाहिँ यो क्षेत्रमा आएर अलिकति म ब्याग भयो कि भन्ने लाग्छ कि के लाग्छ तपाईँलाई?
त्यस्तो लाग्दैन, विशेष त मैले जे जति काम गरेको छु त्यो अनुसार चाहिँ राम्रै रेस्पोन्स छ, किनभने प्रकाशित कृतिहरूको बारेमा राम्रै रेस्पोन्स आइरहेको छ। व्यक्तिगत रूपमै पनि सामाजिक रूपमा सङ्घ संस्थाहरूले अन्य संस्था विभिन्न समयमा बोलाउने, सम्मान गर्ने वा त्यस्तो कार्यक्रमहरूमा स्थान दिने गरेकै छन् र नेपालमा विशेष त अनुसन्धानको क्षेत्रमा अनि समालोचनाको क्षेत्रमा, त्यस्तै गरी लघुकथा सम्बन्धी लघुकथा साहित्यलाई प्रवर्धनको क्षेत्रमा मैले जे जति काम गरेको छु त्यसको लागि मलाई चाहिँ विद्वत समाजबाट, साहित्यिक समाजबाट राम्रै सम्मान मिलेको छ। त्यसलाई मैले अलिक काम गरेको भन्दा पनि बढी नै मानेको छु, किनभने अब जति गर्नुपर्ने हो त्यति त गर्न सकिएको छैन, तर पनि समाजले जुन दृष्टिले हेरेको छ, एउटा सम्मान दिएको छ, त्यो राम्रो नै हो, त्यसले मलाई सन्तुष्टि नै मिलेको छ र अझ त्यसले गर्दा भोलिको दिनमा अझ बढी कामहरू गर्न, भोलि चाहिँ अझ योभन्दा उत्कृष्ट राम्रा रचनाहरू, सिर्जनाहरू, कृतिहरू निकाल्नका लागि प्रेरणा मिलेको छ भन्ने लागेको छ।
अब किताबहरू लेखिरहनु भएको छ, त्यसैमाथि पनि अब तिहार लगत्तै तपाईँ फेरि फर्किनुहुन्छ, फेरि तपाईँ आफ्नो कार्यमा व्यस्त हुनुहुनेछ, फेरि अहिले यो लेखिरहँदा अबका दिनमा चाहिँ म यो क्षेत्रमा मैले अहिलेसम्म कलम चलाएको छैन, मैले यो चाहिँ गर्नै पर्छ भन्ने तपाईँको मनमा चाहिँ के छ त्यस्तो कुरा?
त्यस्तो त धेरै छ, विशेष त नेपालको सुदूरपश्चिम क्षेत्र जो अब मेरो आफ्नो मूल क्षेत्र पनि हो, त्यसको बारेमा जे जति कामहरू भएको छन् तिनको बारेमा अध्ययन अनुसन्धान भएको छैन, त्यसको बारेमा समालोचना भएको छैन, त्यो क्षेत्रमा अलि बढी नै ध्यान केन्द्रित गर्नुपर्छ भन्ने एउटा कुरा छ। त्यसै गरी नेपालको आख्यान साहित्यको क्षेत्रमा अब मैले जे जति काम गर्नु पर् गरियो त्योभन्दा पनि अझ व्यापक ढङ्गले गर्ने कुरा पनि छ। अनि त्यसबाहेक पनि मैले विभिन्न विधामा कलम चलाउने गरेको र अब अहिले धेरै विधामा लाग्ने भन्दा पनि केही सीमित विधाहरूमा कलम चलाउने र त्यसमा अलिकति व्यापक ढङ्गले आफ्नो चाहिँ चिन्तनलाई दृष्टिकोणलाई अध्ययनसहित फराकिलो ढङ्गले प्रस्तुत गर्ने कुरामा अलि त्यति ध्यान गएको गएन किनभने विगतमा चाहिँ एउटा अध्ययन अनुसन्धानमा लामो समय रहनु पर्दा विशेष त विद्यावारिधिको अध्ययन अनि दर्शनाचार्य एमफिलको अध्ययनको कारण मेरो बिचमा केही समय अध्ययनमै बढी लाग्यो। अब चाहिँ विशेष त अब सिर्जना र समालोचनामा बढी केन्द्रित भएर लाग्नुपर्ने त्यसमा ध्यान दिन केन्द्रित गर्नुपर्ने भन्ने लागेको छ र अब अबको बाटो भनेको त्यही हो।
अबको बाटो तपाईँको त्यही रहन्छ। हामी कार्यक्रमको लगभग अन्त्य अन्त्यतिर छौँ। एउटा अन्त्यमा तपाईँकै रचना सुन्छौँ, कुन चाहिँ यति बेला सुन्न पाउँछौँ हामी?
अहिले मैले लघुकथा नै बोक्दैछु। एउटा लघुकथा रहेको छ भिन्नता संवेदनाको, यो रेडियो नेपाल हो। अब सुन्नुहोस् आकाश थापाबाट समाचार। जुम्लामा भिडन्त, 25 जनाको मृत्यु, धरानमा दोहोरो भिडन्त, केही मानिस हताहत, पुरा समाचार आउनु बाँकी। कैलालीमा बाटो अवरोध, दोहोरो हानाहान, स्थिति तनावपूर्ण। रेडियोमा साँझ 7 बजेको समाचार, घर परिवारका सबै मानिसहरू आँगनमा बसेको अवस्था। आ, कति सुन्नुपर्ने यो समाचार! जहिले पनि मर्ने र मार्ने मात्र खबर आउने त हुने, अब मान्छे मर्नु र कुकुर मर्नु एउटै भइसक्यो, खासै समाचार छैन जस्तो छ भन्दै एकजनाको बहिर्गमन भयो। युद्धका बेलामा मायाप्रीतिका खबर खोजेर हुन्छ त परिवारका पाका सदस्यको व्यक्ति, दृष्टिकोणमा भिन्नता देखियो पुस्तान्तरणको अवस्था। अर्को दिन त्यही समय उही समाचार वाचक, कैलाली जिल्लाको सहजपुर गाविसमा कार्यरत प्रहरी निरीक्षक सुमन जोशीको दोहोरो भिडन्तका क्रममा मृत्यु, प्रहरीतर्फ 5 र आतंकारीतर्फ 20 जना हताहत। परिवारको कान्छो छोरा, केही वर्ष अघि प्रहरी सेवामा नियुक्त, अस्वामिक जीवन समापन। मर्ने व्यक्ति अन्जान अपरिचित थिएन, थियो आफ्नै मुटुको टुक्रा, आँसुको अविरल वर्षा भयो, अनन्त पीडाको अनुभूति। अन्जान नागरिकको मृत्युमा उपच्या गर्ने आवाज आज झन चर्को गरी डाको हाल्दै थियो। धन्यवाद।
यो द्वन्द्वकाललाई समेटिएको
हो विशेषत विगत 1.5 दशकमा द्वन्द्वकालका क्रममा मानिसहरूको के कस्तो दृष्टिकोण रह्यो, कुनै पनि घटनालाई खबरलाई हेर्ने दृष्टिकोण के रह्यो र कसरी मान्छेहरूले चाहिँ ती खबरहरूलाई ग्रहण गरे भन्ने सन्दर्भ यी लघुकथामा चाहिँ आएको छ र विशेष त परिवेश चाहिँ हाम्रै क्षेत्रको बनाइएको छ।
लगभग हामी आजको विषयवस्तुभन्दा अब चाहिँ अलिकति फरक प्रश्न गरेँ मैले, सरको मनको कुरा गरेँ। गीत सङ्गीत कतिको सुन्नुहुन्छ?
गीत सङ्गीत त सुन्दछु मैले विशेष त पहिल्यैदेखि नेपाली सुगम सङ्गीतका गीतहरू मन पराउने हो, त्यो ढङ्गले ती गीतहरू सुन्ने ग्रहण गर्ने गर्थेँ र पछि मेरो अध्ययनको विषय पनि गीत सङ्गीत नै पढ्यो। नेपाल सङ्गीत नाटक प्रज्ञा प्रतिष्ठानबाट नेपालका प्रदर्शनकारीहरू कलाहरू कला भन्ने पुस्तक लेख्ने क्रममा त्यो गीत सङ्गीतमै काम गर्ने मान्छेहरूको बारेमा बढी काम गर्नु पऱ्यो। विशेष त सुदूरपश्चिमको क्षेत्रमा लोक गायनको साथसाथै आधुनिक सङ्गीतमा पनि काम गर्ने स्रष्टाहरूको परिचय चाहिँ प्रस्तुत गर्ने क्रममा उहाँहरूको गीत सङ्गीतसँग अलि बढी नजिक भएर त्यसले गर्दा पनि मलाई पछिल्लो क्रममा अलिकति ज्ञानको मात्रामा अभिवृद्धि भएर अनि त्यसको साथसाथै अब गीत सङ्गीतको पनि एउटा नयाँ ट्रेन्ड के छ त्यो बुझ्न सजिलो भयो।
हामीसँग समय त एकदमै थोरै छ, 2 मिनटको समय बाँकी छ। मैले तपाईँलाई असाध्यै मन परेको गीत कुन चाहिँ छ त्यो गीत सुनाउने जमर्को गर्नेछु। असाध्यै मन परेको गीत कुन चाहिँ तपाईँको?
त्यस्तो त खासै मलाई भएन।
कसका गीतहरू मनपर्छ?
नारायण गोपालको कुनै गीत,
नारायण गोपालको कुनै गीत तपाईँलाई मनपर्छ र हामी नारायण गोपालको गीत यति बेला सुनाउनेछौँ र कार्यक्रममा आइदिनु भयो सरलाई पनि धेरै धेरै धन्यवाद छ। केही छ अन्त्यमा?
धन्यवाद मलाई यसरी दिनेश एफएममा स्थान दिनुभएकोमा। विशेष त मैले पछिल्लो समयमा काम गरिरहेको विषयवस्तुलाई यहाँले प्रसारित गरिदिनु भयो, यसको लागि यहाँलाई पनि धन्यवाद छ।
हस्, धेरै धेरै धन्यवाद छ। आजका हाम्रा अतिथि डाक्टर पुष्कर राज भट्ट हुनुहुन्थ्यो र उहाँ सँगसँगै कार्यक्रमको निर्धारित समय पनि सकिएको छ, हामीले पनि बिदा माग्नुपर्ने हुन्छ। कार्यक्रम सुन्दै जाँदा तपाईँलाई कस्तो लाग्यो, सुझाव सल्लाह र प्रतिक्रिया हामीलाई पठाउन चाहिँ नबिर्सिनुहोला भन्दै आजको कार्यक्रमबाट म रोहित पनि बिदा हुन्छु। हस् त, नमस्ते।